نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، حدثنا علي بن عبد الله قال حدثنا المغيرة بن سلمة أبو هشام المخزومي وكان ثقة قال حدثنا الصعيب بن هزم قال حدثني القاسم بن مطيب عن الحسن البصري عن قيس بن عاصم السعدي رضي الله تعالى عنه وعنهم قال أتيت رسول الله صلى الله عليه وسلم فقال هذا سيد أهل الوبر. روایت ہے حضرت قیس ابن عاصم سعدی قبیلہ بنو سعد سے تعلق رکھتے ہیں رضی اللہ تعالیٰ عنہ، صحابی ہیں، فرماتے ہیں کہ میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں حاضر ہوا تو مجھے دیکھ کر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ دیہاتیوں کا سردار ہے، سید و اہل الوبر. وبر اصل میں وہ جو اون ہوتا ہے بکریاں مینڈے کا، جس سے خیمے وغیرہ بھی بنائے جاتے ہیں، کیونکہ عام طور پر دیہات کے لوگ خیموں میں آباد رہتے ہیں، اس لیے ان کو اہل وبر سے تعبیر کیا جاتا ہے. فقلت یا رسول اللہ مل مال الذی لیس علی فیہ تبعۃ من طالب ولا من طیف. یہ کہتے ہیں کہ میں نے نبی کریم صلی اللہ تعالی علیہ وسلم سے دریافت کیا کہ اللہ کے رسول، وہ مال کون سا کہ جس میں میرے اوپر کسی مانگنے والے یا مہمان کی طرف سے کوئی مطالبہ نہ ہو، یعنی کوئی ذمہ داری لازم نہ آتی ہو. فقال رسول اللہ صلی اللہ علیہ وسلم نعم المال اربعون والاکثر ستون وویل لأصحاب المین الا من آتا الکریمۃ ومنح الغزیرۃ ونہر السمینۃ فاکلا واطعم القانع والمعتر. اس پر نبی کریم صلی اللہ تعالی علیہ وسلم نے فرمایا کہ بہترین مال تو 40، یعنی گویا بکریوں اور بھیڑوں کی تعداد 40 سے آگے بڑھنی نہیں چاہیے، اور زیادہ سے زیادہ ہو تو 60، باقی جن کے پاس سینکڑوں کی تعداد ہوتی ہے ان کے لیے تو ہلاکت ہے، جواب دینا پڑے گا اللہ تعالیٰ کے یہاں مال کی اس کثرت کا. البتہ جن کے پاس سینکڑوں کی تعداد ہے ان مویشیوں کی، وہ اگر اللہ کے راستے میں عمدہ جانور دیتے ہیں اور دودھ دینے والے جانور کو لوگوں کو حوالے کرتے ہیں، غزیرہ تو بہت دودھ دینے والا جانور ہو اور کسی کو استعمال کے لیے دیا جائے، اس کو منیحا مناحا سے تعبیر کرتے ہیں. پہلے زمانے میں جب जानवरों को पालने का रिवाज था तो जानवर वाले अपने बहुत से जानवरों में से कुछ जानवरों को बाद लोगों को ऐसे पूरे जानवर का मालिक नहीं बना दिया, दूध देता हुआ जानवर है कि ये ले जाओ, जब तक दूध देता रहे तुम अपने पास रखो, उसके दूध से फायदा उठाओ, जब दूध देना बंद हो जाए तो वापस कर देना। और दामणी बोलते हैं गुजराती में जिसको, तो वो उस जमाने में रिवाज था। तो जो बहुत ज्यादा दूध देने वाले जानवर को ऐसे जरूरतमंदों को हवाले करता है, बनहरस समीन था, और जो मोटा ताजा आदमी हो उसको बाकायदा जबा करके लोगों को खिलाता है। चुनांचे फाकल वातम अलकानिया वल मोतर्रा, ऐसा ताजा मोटा जानवर खरीद जबा करके खुद भी खावे, और ऐसा मिस्कीन उसको जिसको जो दिया जाए जिस पर वो कनात करने वाला है या तवाना आदमी उसको भी खिलाता है। कुल तो या रसूल अल्लाह मा अकरम हाजिल अखलाक ला युहल्लो बेवादी अनाफी मिन कसरत नाम। मैंने ये पूछा कि अल्लाह के रसूल इन आमाल में अच्छा अमल कौन सा, जिस वादी में मैं हुआ करता हूं कोई दूसरा आके वहां कयाम नहीं कर पाता मेरे जानवरों की कसरत की वजह से, यानी मेरे पास इतने ज्यादा मवेशी हैं जानवर हैं कि मैं जहां अपने जानवरों को लेकर कयाम करता हूं मेरे सारे जानवरों से वो वादी भर जाती है और कोई दूसरा आदमी अपने जानवर लेकर वहां कयाम कर सकता नहीं है मेरे जानवरों की कसरत की वजह से। तो फकाल कैफ तस्नौ बिलअतियत, उस पर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने पूछा कि ये बख्शीश के मामले में तुम्हारा तरीका क्या है, तो लोगों को जो जानवर बतौर हिबा और बख्शीश के देते हो किस तरह देते हो। कुल तो आतिल बकर वातिल नाप, का नौजवान जो ऊंटनियां होती हैं नौजवान जानवर उसको भी हदिये में देता हूं लोगों को, और बूढ़े जो जानवर हैं वो भी हदिये में देता हूं। काला कई फतस्नौ फिल मनी हती, का ये दूध देने वाला जानवर जो लोगों को दूध इस्तेमाल के लिए जो अभी बतलाया था वो दिया जाता है उसमें तेरा तरीकेकार क्या है, तू क्या किस तरह लोगों को ये जानवर देता है। काला इन्नी लामना हुल मियाद, मैं सैकड़ों की तादाद में लोगों को इस तरह के जानवर इस्तेमाल करने के लिए देता हूं। कैफ तस्नौ फी तरूकते, कहा कि वो जो जानवर अभी जवान हुए हैं जुफ्ती के लायक हुए हैं उनके सिलसिले में तेरा अंदाज तेरा तरीकेकार क्या है। काले यकदुन्नास बेहिबालिहिम वला यूज़ौ रजुलुन मिन हमलिन यक्ततिमुहु फयुम्सिकुहु मा बदालहू हत्ता यकून हुवा यरुद्दुहु, कहा कि लोग रस्सियां लेके आ जाते हमारे मेरे यहां और किसी को मैं मना नहीं करता, जिस जानवर में भी चाहे अपनी रस्सी डाले ने ले जावे और अपने पास जितने दिन तक रखना हो रखे तो जरूरत पूरी होने के बाद वापस कर जावे, मेरी तरफ से कोई रुकावट नहीं है, जिसको जैसा भी जानवर चाहिए ले जा सकता है और जितने दिनों तक वो अपने पास रखना चाहे इस्तेमाल करना चाहे कर ले बाद ले खुद अपनी मर्जी से लौटा जाए। फकाल नबी सल्लल्लाहु अलैहि वसल्लम फमालों का अहब इलैहि का मालो मवाली, उस पर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने दरियाफ्त फरमाया कि तुम्हें अपना माल महबूब है या वारिसों का माल। काला माल का मुझे अपना माल महबूब है, वारिसों के माल से मुझे क्या मोहब्बत है। काल फैनमा लगा मी माल एक मा अकल था फाफ नहीं था अब आता ही था फाम दही था बसाए रोले मवाली। उस पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाए तुम्हारा माल तो वही है जो तुमने खाया और खत्म कर दिया या किसी को दिया और वो अतिया मुकम्मल कर दिया, बाकी जो कुछ छोड़ करके जाओगे वो तुम्हारे वारिसों का है तुम्हारा नहीं है, अभी तो तुम उसको अपना समझते हो। यानी आदमी जिंदगी में जब तक कि उसके कब्जे में माल होता है मेरा माल मेरा माल मेरा माल यूं समझता है मेरा मेरी चौकड़ी में मेरे बैंक बैलेंस में मेरे खाते में जमा है जमा है जमा है, लेकिन जब मरता है तो पता चलता है उसका नहीं था, ये तो दूसरों का था, उसका तो वही था जो उसने इस्तेमाल कर लिया खा पी लिया और अल्लाह के रास्ते में खर्च कर दिया, बाकी अब ये छोड़ के जा रहा है। दुनिया अब तक ये समझती रही और ये भी यही समझता रहा कि ये मेरा माल है। अब जमाने ने बतला दिया कि उसका नहीं था, वो तो दूसरों का था, खाली लोगों के माल को हिफाजत करता रहा इतने दिनों तक। फकुल तो ला जरा लेकिन रजा तो लवकिल लमना आता था। तो जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने यह फरमाया कि जो तुमने खा लिया, खत्म कर दिया या किसी को दे दिया, वो तुम्हारा है, बाकी तो तुम्हारे वारिसों का। ये सुनकर इन्होंने अर्ज किया कि यकीनन अब मैं जब यहां से वापस जाऊंगा तो अपने जानवरों की तादाद घटा दूंगा, मतलब ये कि लोगों को बख्शिश करके दे दूंगा, जितने जाएगा वो मेरे हिस्से का है। फलम्मा हज़रहुल मौत जमा बनी है, जब उनकी मौत का वक्त आया तो उन्होंने अपने बेटों को जमा किया। फकाल या बनी है खुजू अन्नी, और बेटों को कहा देखो मेरी ये बातें हैं, मैं जो तुम्हें कहने जा रहा हूं, जो नसीहतें करने जा रहा हूं, उनको जरा ध्यान से सुनो, हासिल करो, याद रखो। फैनकुम लंता कुनादी हुआ अन सहोल कुमी, तुम्हारे हक में मुझसे ज्यादा खैरखा कोई आदमी दूसरा नहीं है जिसकी नसीहत को तुम महफूज रखो। जाहिर है बाप अपने बेटे के हक में जितना खैरखा हो सकता है कोई दूसरा उतना खैरखा नहीं होगा, तो तुम्हारे हक में मुझसे ज्यादा खैरखा आदमी से तुम कोई चीज हासिल कर सकोगे नहीं, मैं सबसे ज्यादा खैरखा हूं, भलाई चाहने वाला हूं तुम्हारी। ला तनू अलै फैन रसूल अल्लाह युनह अलै वक़्त समी तो नबी सलम यनहा नियात, पहली वसीयत तो ये की कि मेरे ऊपर नौहा मत करना, रोना मत। एक मखसूस अंदाज से रोते थे लोग, एक तो है इस शिद्दत गम की वजह से जो है आंसू निकल आए, कोई आवाज निकल गई गैर इख्तियारी तौर पर, और एक बाकायदा पेशा वराना प्रोफेशनल अंदाज के अंदर रोना, जैसे बाकायदा पुराने जमाने में इस तरह रोने वाली औरतें हुआ करती थी, इस तरह रोया जाता था, उसको नौहा कहते हैं दीन करना। तो ऐसा मत करना, इसलिए कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम पर नौहा नहीं किया गया। जमाने जाहिलियत में नौहा को लोग अपने लिए फख्र की चीज समझते थे, यानी किसी के मरने पर जितना ज्यादा रोया जाता था जितने दिनों तक इस तरह खास अंदाज से, तो वो उसके लिए उस पर फख्र करता था, बाकायदा वसीयत करके जाते थे खूब रोना, कोई यूं न कहे कि कोई रोने वाला नहीं था। तो बहरहाल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और शरीयत में से जो कोई दिल से नहीं होता है तो खाली दिखलावे के लिए होता था, पेशावराना है, प्रोफेशनल है, दिल की बात नहीं है। तो इस मना किया गया, हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर रोहा नहीं किया गया। वक़्त समीतु नबी सल्लल्लाहु अलैहि वसल्लम यनहा नियात, मजीद बरा मैंने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को सुना कि आप नौहा करने से मना फरमाते थे, इसलिए नौहा मत करना। वकफ़्फ़िनूनी फी सियाबी अल्लती कुंतु उसल्ली फीहा, और देखो मैं जिन नमाज जिन कपड़ों को पहनकर नमाज पढ़ता था उन्हीं कपड़ों में मुझे तुम कफन देना। वसव्वेदु अकाबिरकुम, और तुम में जो बड़े हैं उनको तुम अपना सरदार और बड़ा बनाइयो, यानी गोया सरदारी और बड़ाई उनके हाथ में रख लें। फैन्नकुम इज़ा सव्वत तुम अकाबिरकुम लम यज़ल लिअबीकुम फीकुम खलीफत, इसलिए कि तुम अगर अपने बड़ों को अपना बड़ा बनाओगे सरदार बनाओगे तो गोया उनमें तुम्हारे बाप का जानशीन मौजूद है, यानी वो जो तुम्हारा बड़ा बनाया गया है तुम्हारे बड़ों ही में से, वो गया तुम्हारे बाप की अदब मौजूदगी में उनके न होने की सूरत में उनका जानशीन है वो बड़ा। वैदा सब्बत तुम असाग रखो हान अकाबे रुकुम अलन्नास व ज़हदुफी, और तुम अगर अपने छोटों को सरदार बनाओगे तो तुम्हारे बड़े लोगों की निगाहों में जो है कम कीमत हो जाएंगे, बेकीमत हो जाएंगे, और तुम्हारी शख्सियतों में उनको लोगों को रगबत नहीं रहेगी। तुम ही ने अपने बड़ों से बेरगबती इख्तियार करके और अपने छोटों को सरदार बनाकर अपना वकार अपनी कीमत घटा दी। एक बड़ा अजीब गरीब उसूल बतलाया, खानदान के अंदर किसी बड़े के जाने के बाद जब मौका आवे तो बड़े जो हैं उन्हीं में से वो उसी को अमीर बनाना चाहिए, छोटे को नहीं बनाना। छोटे को बनाए जाने की सूरत में पूरा खानदान तमाम लोगों की निगाहों से गिर जाता है। چھوٹوں کو تو وہ خاتم میں لاتے ہی نہیں تھے، بڑوں کو لاتے تھے، تو بڑوں کو تو انہوں نے بھی قیمت بنا دیا خاندان کے لوگوں نے ہی. اس لیے یہ طریقہ یہی ہے اصول. واصلی ہو عائشہ فینف یہ غنا طلب الناس، اور دیکھو اپنا گزر بسر جو ہے ذریعہ معاش آمدنی کا ذرائع اس کو ٹھیک رکھنا تاکہ تمہاری ضرورتیں پوری ہوتی رہیں، اس میں لوگوں کے پاس سے مانگنے سے تم کو بے استغنا یا بے پرواہی رہے گی، کسی کے سامنے ہاتھ نہیں پھیلانا پڑے گا. بھیا تم المسلہ تھا فینا آخر و کسی مرے، اور سوال مت کرنا کسی سے، مانگنا مت، اس لیے کہ یہ آدمی کی آخری کمائی، مطلب یہ ہے کہ یہ تو آخری درجہ ہے کہ کوئی آدمی کسی سے سوال کرے اپنی ضرورت کے سلسلے میں. اپنی ساری کوششیں کر گزرنے کے بعد ناکامی پر یہ مرحلہ آتا ہے، اس لیے اس کو اختیار مت کرنا. وَإِذَا دَفَنْتُمُونِي فَصَوُّوا عَلَيَّ قَبْرِي، اور جب مجھے دفن کر دو میری قبر کے اوپر مٹی ٹھیک طریقے سے ڈال دینا. فَإِنَّهُ كَانَ يَكُونُ شَيْئًا بَيْنِي وَبَيْنَ هَذَا الْهَيْمِ مِنْ بَكْرِ بْنِ وَائِلٍ خُمَاشَاتٌ فَلَا آمَنُوا صَفِيًّا أَنْ يَأْتِيَ أَمْرًا يُدْخِلُ عَلَيْكُمْ عَيْبًا فِي دِينِكُمْ، تو میری قبر کو اچھی طرح جو ہے ٹھیک کر لینا، اس لیے کہ میرے اور یہ دوسرا قبیلہ تھا جو ان کے پڑوس میں رہتا تھا، یہ سات بن بکر یہ بکری ابن وائل، ان کے درمیان ہمارے کچھ جھگڑے اور آپس کی جو ہے انتقامات بھی ہیں، اس لیے مجھے اندیشہ ہے کوئی نادان آدمی جو ہے وہ ایسی کام ایسی حرکت کر گزرے جس کی وجہ سے ہے گویا قبر معمولی رہے گی، تو کوئی ایسا نہ ہو کہ اس کو کھود کر کے وہ میری لاش کی توہین کا کوئی شکل اختیار کرے، اور پھر تم اس کی وجہ سے تیش میں آ کر انتقامی کارروائی کر کے ان کے خلاف کچھ اقدام کرو، تو گویا اس نے تمہاری دنیا خراب کر دی، ارے تم نے ان کی دنیا خراب کر دی اور اس نے انہوں نے تمہاری عاقبت برباد کر دی. تو بلا مجھے اطمینان نہیں ہے کوئی نادان آدمی کوئی ایسی حرکت کر دے. یدخلو علیکم فی ایبن فی دینکم، کہ جس کے نتیجے میں تمہارے دین میں کوئی جو ہے عیب آ جائے، مطلب ایک اس کی اس حرکت پر تم کوئی انتقامی کارروائی کرو اور یہی چیز تمہارے دین میں نقصان کا ذریعہ بنے. قال علی فذاکر طوب النعمان محمد ابن الفضل، امام بخاری اپنے استاد علی بن عبداللہ مدینی کا مقولہ نقل کرتے ہیں کہ میں نے اس حدیث کے سلسلے میں ابو النعمان محمد بن فضل سے مذاکرہ کیا. فقال اعطیت الصعیق بن حزنی فی هذا الحدیث، وہ فرماتے ہیں کہ میں صعیق بن، اس سند میں آئے ہیں صعیق بن حزن، کہ میں اس حدیث کے سلسلے میں ان کی خدمت میں حاضر ہوا. فحدثنا عن الحسن، چنانچہ انہوں نے حضرت حسن بصری کے واسطے سے اس روایت کو بیان کیا. فقیل له عن الحسن، تو انہوں کو پوچھا گیا، کیونکہ وہ مدلس تھے، مدلس کا مطلب یہ ہوتا ہے کہ کوئی کسی استاد سے کوئی روایت لی اور جو ہے وہ انہوں نے کسی اور سے لی تھی، انہوں نے کسی تو اوپر والے کا نام ذکر کیا جائے اور جو بیچ میں ہے اس کا تذکرہ نہ کیا جائے، سننے والے ہی سمجھے کہ انہیں سے براہ راست سنی. تو انہوں نے حضرت حسن کے حوالے سے بیان کی، تو پوچھا گیا حضرت حسن سے، تو کہا نہیں، یونس ابن عبید عن الحسن، کہ وہ یونس ابن عبید حسن سے بیان کرتے. کہا تم نے یونس ابن عبید سے؟ کہا نہیں، قاسم نے متیب نے مجھے یونس ابن عبید سے اور انہوں نے حسن ابن عسری سے اور انہوں نے قیس سے بیان کیا. فقلت لابی النعمان فلم تعملوا، تو اس پر علی ابن عبداللہ مدینی فرماتے ہیں کہ میں نے ان سے کہا کہ پھر ایسی حدیث کو تم کیوں جو ہے لیے پھرتے ہو. قال لا ضیانا ہو، مطلب کہ ہم نے تو اس کو بلا دیا ہے. خیر بارہ یہ تو سند کے متعلق کلام کیا ہے. باب تحریک راہ سے واضح شفرتیں عند التعجب، کبھی کوئی تعجب کا موقع ہوتا ہے تو اس تعجب کے موقع پر آدمی جو ہے اظہار تعجب کے لیے اپنا سر ہلاتا ہے یا ہوٹوں کو بھیجتا ہے دانتوں کے اندر، تو کیا ایسا کر سکتے ہیں؟ امام بخاری روایت لا کر بتلانا چاہتے ہیں کہ ایسا اظہار تعجب کے طور پر یا تعجب کو ظاہر کرنے کے لیے ایسا کیا جا سکتا ہے. حدثنا موسیٰ قال حدثنا وہیب قال حدثنا ايوب بن ابي العاليه قال سالت عبد الله بن السامي قال سالت خليل ابا ذر رضي الله تعالى عنه. ابو العاليه کہتے ہیں کہ میں نے عبد الله بن السامي سے پوچھا تو اس پر انہوں نے کہا کہ میں نے اپنے خلیل اور دوست حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ سے پوچھا تو وہ فرماتے ہیں آتیت النبی صلی اللہ علیہ وسلم بے وضوء میں حضور صلی اللہ علیہ وسلم کی خدمت میں وضوء کا پانی لے کر حاضر ہوا تو نبی کریم صلی اللہ علیہ وسلم نے یہ دیکھ کر فحرک راسہ اپنے سر مبارک تعجب کے طور پر ہلایا وعز علی شفتیہ اور اپنے ہوٹوں کو دانتوں میں دبایا. بس یہ تو گویا آپ کا یہ عمل تعجب کے طور پر تھا تو گویا آدمی تعجب کے اظہار کے لیے ایسا کرے تو گنجائش. فقلت بی ابی انت و امی آزیت ہوگا قال لا ولکنک. تو میں نے آپ کی اس انداز کو دیکھ کر عرض کیا کہ اللہ کے رسول میرے ماں باپ آپ پر قربان ہو کیا میں نے اپنے آپ کو تکلیف تو نہیں دی یعنی میری آپ جو سر ہلا رہے ہیں یا ہوٹوں کو بھینچ رہے ہیں میری کسی حرکت کی وجہ سے کوئی تکلیف تو نہیں پہنچی آپ کو؟ کہا نہیں ایسا نہیں. ولکنک تدرک عمراء او ائمتا یؤخرون الصلاۃ لوقتها. البتہ حضور فرماتے ہیں کہ تم ایسے حاکموں کو پاؤ گے جو نماز کو اس کے مقررہ وقت سے مستحب وقت سے مؤخر کر کے پڑھیں گے. پہلے شروع میں یہ ہوا کرتا تھا کہ جو حکمران ہوتے تھے وہی نماز کے امام بھی ہوتے تھے. حکمرانی اس کو امامت کبرا سے تعبیر کیا جاتا ہے اور نماز کی جو امامت ہے اس کو امامت صغرا سے. تو جو حکمران ہوتا تھا امام کبیر یعنی امامت کبرا جس کے ہاتھ میں ہوتی تھی امامت صغرا یعنی مسجد کی امامت بھی اسی کے ہاتھ میں ہوا. اسی لیے نبی کریم صلی اللہ تعالی علیہ وسلم نے پوری حیات طیبہ نماز پڑھائی. آپ کے بعد حضرت ابو بکر تمام خلفاء راشدین حضرت عمر حضرت عثمان حضرت علی پھر ان کے بعد جو خلفاء آئے بنو امیہ کے وہ بھی نماز اپنے جہاں جہاں ہوا کرتے تھے نماز پڑھاتے تھے. ان کی طرف سے جن کو حاکم مقرر کیا جاتا تھا دوسرے مختلف علاقوں میں کہیں گورنر کے طور پر تو جو گورنر ہوتا تھا وہی نماز بھی پڑھاتا تھا. تو شروع میں جب نماز کا اہتمام حضرات یعنی حضرات صحابہ کے دور میں خلفاء راشدین کے ہاں تو گویا یہ حکام جو نماز ادا پڑھاتے تھے اپنے وقت پر مستحب وقت پر. لیکن بعد میں دھیرے دھیرے جب ان حکمرانوں کے پاس جب دور آیا بعد والے حکمرانوں کا تو نماز کی ذمہ داری وہی کی ہوتی تھی لیکن وہ کبھی بہت دیر سے آئے لوگ انتظار کر رہے ہیں یا نماز کا وقت ہو گیا ابھی وہ آیا نہیں ہو جب تک آئے نہیں نماز پڑھ نہیں سکتے پڑھیں تو مشکل کوئی دوسرا پڑھا نہیں سکتا کوئی پڑھانے کھڑا ہو جائے تو اس کی گردن نب جائے اور یہ جب آئیں گے تو دیکھی جائے گی اب پریشان ہے اور دیر گھنٹوں گزر رہے ہیں وقت ختم ہونے جا رہا ہے تو کیا کیا جائے مستحب وقت باقی نہیں. تو اس پر نبی کریم صلی اللہ علیہ وسلم کا ایسے لوگ آئیں گے ایسے حکمران کہ نماز کو جو ہے وہ اس کے مقررہ اور مستحب وقت سے مؤخر کر کے پڑھائیں گے. کل تو فما تامر حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے حضور صلی اللہ علیہ وسلم سے پوچھا کہ اللہ کے رسول اس وقت آپ مجھے کیا کرنے کا حکم دیتے ہیں ایسے موقع پر ہم کیا کریں گے. قال صل الصلاة لوقتها فإن أدركت معهم فصلي ولا تقل لهم صليت فلا أصلي. کیا وہ اگر نہیں آیا مستحب وقت پر تم اپنے وقت پر نماز پڑھ لو پھر جب وہ آوے تم کے ساتھ بھی پڑھ لو. یہ مت کہنا کہ میں تو پڑھ لیا میں نے پڑھ چکا ہوں اس لیے نہیں پڑھوں گا نہیں ان کے ساتھ نہ ان کی طرف سے پھر جو ہے نقصان تکلیف بھگتنی پڑے گی. اب تو امام ہی کی خیر مناتے ہیں مسلم یعنی امام اگر دو ایک آدھ منٹ دیر ہو گئی تو امام کو بیچاری کی خیر نہیں. امام تو کیا مسلیوں کو کچھ کہتا مقتدی امام کے سر پر سوار ہو جاتے ہیں. آفس پہنچنے کے بعد کپڑے ناپاک ہو گئے اب اسی ناپاک کپڑے سے نماز زور اثر پڑھوں یا قضا کروں؟ نہیں نماز کپڑوں کو پاک کر دو. پاک کرنے کے لیے پانی وانی تو ہے آپ نماز پڑھنے جائیں گے وہاں وضو کا پانی ہوتا ہے وہاں استنجا خانے ہوتے ہیں وہاں داخل ہو کر کے آپ اپنے ان کپڑوں کی نجاست کو دور کر کے پاک کر سکتے ہیں. उसी गीले कपड़े में पढ़ लीजिए, गीला हो गया पाक तो है। ये क्यों क्यों सोचा कि अब कोई दूसरा हमारे पास इलाज ही नहीं है। आदमी असल में क्या है, हम लोग दीन के मामले में इतने पीछे हैं कि उसकी कोई दूसरी तदबीर हमारे जहनों में आती नहीं, ये कभी ख्याल ही नहीं आया कि ये भी कोई तरीका। ऐसा अगर ये तो एकाध मरतबा की बात, और बार बार होता हो तो अपने पास पर्स में एकाध लूंगी इस तरह की रखें, उस सूरत में और आसान हो जाए। मस्जिद में मुतवलियान अगर खयानत करने वाले हों और खादीन मसाजिद को सूद की रकम से तनख्वाह भी देते हों, नेक साले अमानतदार मुस्तहिक आदमी मौजूद हो, उसको इसरार करने के बाद भी वो इनकार करे मुतवली बनने के लिए, तो वो क्या गुनहगार होगा? तो ये है कि खयानत करने वालों के पास तो न रखा जाए, लेकिन वो अगर वही अकेला है और कोई दूसरा है ही नहीं पूरे इसमें, अगर हो तो चाहिए कि उसको कबूल करें। लेकिन वो अगर अपने आप को कमजोर पाता है, कहीं ऐसा ना हो कि मेरी तरफ से और उसकी वजह से बचता है, तो अल्लाह ताला के साथ उसका मामला है। मुतवल्लिया मसाजिद के औसाफ कैसे होना, पर अमानतदारी, हिसाब किताब को सही तरीके से समझना, मस्जिद के उमूर को किस तरह अंजाम, कौन सी चीज किस तरह खर्च करना चाहिए, इस सिलसिले में बाकायदा पूछ पाछ करके मसाइल से वाकिफियत हासिल करके माल को इस्तेमाल करें, ये सारी चीजें हैं। उलमा का यानी जो नमाज पढ़ाने वाले इमाम, अजान देने वाले मौजिन, उनका इकराम करने वाले हों, उनको अपना गुलाम न समझते हों। फतावा रहीमिया में हजरत मुफ्ती साहब नवरल्ला मरतदह ने मुतवल्ली कैसा होना चाहिए बहुत तफसील से जवाब दिया है, उसमें देख लीजिए। औरतों के लिए दावत वलीमा में महरम के बगैर जाना कैसा है? अगर वो मसाफत सफर जितना है तो जा ही नहीं सकती, और उससे कम है और फितने का अंदेशा है तो भी ना जावे, फितने का अंदेशा ना हो तो गुंजाइश। स्विमिंग पूल में जाकर स्विमिंग सीखने की क्या हैसियत है, वहां अगर दूसरों के सतह पर नजर न पड़ती हो तो बुझना तो इजाजत है। जिम में जाकर वर्जिश करना कैसा है? वर्जिश भी कर सकते हैं, वहां पर भी वही बात, कोई खिलाफ शरा चीज न हो। जवान या बूढ़े मुजावर को गाड़ी पर दरगाह तक छोड़ना चाहिए, अब वो दरगाह उसकी क्यामगाह भी है, यानी उसकी रहाइश की जगह वही है, तो वो कोई वहां कोई चढ़ावा चढ़ाने नहीं जा रहा है बल्कि अपने घर जा रहा है, तो उस पर तो नहीं जाए। कोई गुनाह का काम करने जाता हो तो फिर सोच लीजिए आप। शिया ने ज़कात आदि सिखाए, जो शिया का अकीदा अगर कुफर तक पहुंचा हुआ है तो नहीं, और अगर ऐसा नहीं है तो दिए सकते। सरकार तरफ की मुस्लिम संस्थाओं जिनके मस्जिद मदरसा वगैरह ऊपर वर्षनी कुलाओं के ऊपर 7% लेके वक्त बढ़ना वक्त फॉर्म भरो पड़े तो ते बैंक ब्याज माफी भरी सकाल तो मालूम कर लेना बाद में उसको। जिस मस्जिद में पावर की चोरी होती हो उस मस्जिद में जमात का ठहरना कैसा है? वो जो करते हैं उनकी जिम्मेदारी है चोरी, यानी मतलब यह है कि जो जिम्मेदार हैं उनको चाहिए कि जो पावर इस्तेमाल किया जा रहा है उसका मुआवजा अदा करें, नहीं करेंगे तो उनके ऊपर बाकी है हुक्मन, उसमें जमात को कोई दखल नहीं है। जमात जो जाएगी तो फिर उसका मतलब एक मस्जिद बंद कर दो, नमाज भी मत पढ़ो, आगे तो यही सवाल पैदा होगा। इसलिए ये तरीका नहीं, तरीका सही है कि जो गलत कर रहे हैं उसको उस गलती से ये करने की निकालने की कोशिश करो, ये नहीं कि वो जमात को जाने से वहां रोक दिया जाए या जमात के साथ नमाज अदा की जा रही है उस सिलसिले को रोक दिया जाए। यह आजकल हमारा एक मिजाज ये भी बनता जा रहा है। जुमाना दिवस से बेखुदबानी बच्चे हाथ उठाए ने दुआ करी कि हाथ उठाए बगैर दिल में जबान हिलाए बगैर की जाएगी। मस्जिद में बैक करना जाए, मसल किसी मस्जिद में बयान की सीडी वगैरह की बैक की जाती है, ये जायज नहीं है मस्जिद में बैक करना। हाँ, उसके लिए जो मौतकिफ हो वो भी सामान वहां हाजिर किए बगैर उसकी जाए। कोई सहूलत मैसर ना हो तो इंग्लिश टॉयलेट में वजू करना जायज है,
اگر جائز تو وضو کے پہلے اور وضو کے درمیان کی دعا کس طرح پڑھی جائے؟ میں جہاں ملامت ہوں وہاں ایک انگلش ٹوائلٹ ہے اور کوئی جگہ، تو دل میں پڑھے، زبان سے ادا نہ کرے، دل میں تصور کر لے اس مضمون کا. ایسے مواقع پر شریعت کا حکم یہی ہوتا ہے، جیسے کوئی آدمی بیوی سے صحبت کر رہا ہے، صحبت کے دوران جو دعا پڑھنی ہے اس کا یہی حکم ہے. سورہ ملک مغرب بعد پڑھ سکتے ہیں، عشاء بعد پڑھنا ضروری ہے، رات کو پڑھنا ہے مغرب بعد بھی پڑھ سکتے ہیں. ہاتھ میں پیتل چاندی کا کڑا پہن سکتے ہیں کیا یا نہیں؟ انگوٹھی کتنے گرام چاندی کی جو ہے پہن سکتے ہیں؟ کیا 3.5 گرام. اور ننگ جائز ہے، ننگ رکھ سکتے ہیں. کمپیوٹر اور موبائل کی گیم کھیلنا جائز ہے؟ یہ تو وقت ضائع کرنا ہے، اتنی دیر تسبیح پڑھو بھائی، اس میں منافق میں شمار تو نہیں ہوتے.
اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. آمين. بسم الله الرحمن الرحيم. ألف لام ميم. ذلك الكتاب لا ريب فيه، هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون أولئك على هدى من ربهم وأولئك هم المفلحون. صدق الله العظيم.
ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار.
اللہ ہمارے گناہوں کو معاف فرما، تیری مرضیات پر ہمیں زیادہ سے زیادہ چلا کر، تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما، نبی کریم صلی اللہ تعالی علیہ وسلم کی تعلیموں سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی قوم توفیق و سعادت عطا فرما، اللہ گناہوں کی نفرت اور نیکیوں کی رغبت ہمارے قلوب کے اندر دار دے، اللہ تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما، تیری یاد سے ہمارے دلوں کو آباد فرما، دوا لے کر دعا میں تحت کے ہم توفیق عطا فرما، اللہ ہم سے بچے نے جسے قرآن کی تکمیل کی ہے اس کو بے انتہا قبول فرما، اس طرح اس کے سینے کو قرآن کے الفاظ سے منجن فرمایا، قرآن علوم و معارف سے مجھ کو مالا مال فرما، قرآن اعمال صالحہ کا اہتمام فرما، قرآن اخلاق کا بلا فرما، ان رات کی مختلف اوقات میں زیادہ سے زیادہ قرآن پاک کی تلاوت کی توفیق عطا فرما کر اس کا حق ادا کرنا ہے، اس کے لیے اس کو توفیق عطا فرما، اے اللہ پھر جب قرآن کی تکمیل پر جو والے تم نے اپنے حبیب پاک صالحوں کی زبان مبارک کی ہیں، ان والوں کو ان بچے اس بچے اور اس کے والدین پہلے خاندان اساتذہ اور بزرگوں کے پورا فرما، جنہوں نے اپنی اولاد کو ان سمے لگا رکھا ہے، آپ سب سبر خوشحال ان کی تکمیل کی سنتیں پیدا کرنا، ہمیں ہمارے اہل ویار اور تمام طالبین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بلائی کو سمارا مال فرما، ہماری تمام ضروریات کی اپنے بتانے میں فرمان، ہمیں کسی کا محتاج دستگیر نہ بنا، ہماری روزوں میں برکت ہو، ہمارے بیماروں کو صحت کاملہ مستقلہ عطا فرمان، مخصوصوں کے قرضوں کی ادائیگی کی شکر ادا فرمان، پریشان والوں کی حاجت مندوں کے حاجت پوری فرمان، پہلے بار میں محبوسوں کو رہائی نصیب فرمان، تمام کے معلوموں کو بڑی فرمان، اہل جن کی سنت کی گرفتار ہے اس سے نجات فرمان، اہل حضور پاک صلی اللہ تعالی علیہ وسلم نے جتنی خیر اور بلائی اس سے مانگی ہمیں اور پوری امت کو عطا فرمان، شکر اور بلائی سے بنا چاہیے اس سے ہماری اور فرما، جہاں بارش کی ضرورتیں ہیں اپنی رحمت کی بارش برسا کر، کھیتیوں کو سیراب فرما، انسانوں چوپاوں چلی بھری گاؤں کی اہل پانی کی ضرورتیں اللہ رب پاک صلی اللہ تعالی علیہ وسلم نے اتنی خیر اور بلائی مانگی ہمیں اور اپنی امت کو عطا فرما، شکر اور بلائی کرنا چاہیے اس سے ہماری اور حضرت تمام یہاں موجود تیرے تمام بندوں کی جائے نیک مراد ربنا مقبل منا انک انت السمیع العلیم فرعنا التواب الرحیم صلی اللہ تعالی علی خیر خلقه سیدنا مولانا محمد وعلی آله وصحبه اجمعین.